لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، وهو رب الشهداء والصديقين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما للإمام المنتظر والحجة الثاني أشهر، عجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: الله ولي الذين آمنوا يخرجهم من الظلمات إلى النور. وقال: ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. مجالس کے حوالے سے علماء کرام کا طریقہ کار تو یہ ہے کہ پورے عشرے کے لیے ایک آیت کا سلیکشن ہوتا ہے اور روزانہ اسی آیت کی تلاوت کر کے بات کو آگے بڑھایا جاتا ہے، لیکن میرا طریقہ ذرا سا الگ ہے اور میں 30 سال سے آپ کے اس شہر میں آ رہا ہوں، تو آپ حضرات میرے طریقے سے ذرا فیمیلیئر بھی ہو گئے ہیں کہ تقریباً ہر مجلس میں پہلی آیت بھی مختلف تلاوت کی جاتی ہے. تو آج آیت الکرسی کے بعد والی آیت، اچھا اب یہ خود ایک فقہی مسئلہ اپنی جگہ پہ مراجع کے درمیان انڈر ڈسکشن ہے کہ آیت الکرسی ایک آیت کا نام ہے اور اس کے بعد کی دو آیتیں اس کے ساتھ پڑھنا ضروری ہو جاتا ہے جہاں جہاں آیت الکرسی کا حکم آیا، یا یہ تینوں مل کر آیت الکرسی کہلائے گی، لیکن پھر عربی گرامر کے اعتبار سے اسے آیات الکرسی کہنا چاہیے. لیکن محرم کی ان مجالس میں اتنا وقت نہیں ہے کہ ان چیزوں پہ زیادہ ڈیٹیل میں بات کی جائے. اللہ ولی الذین، اللہ گارجین ہے، پروٹیکٹر ہے، آقا ہے، ماسٹر ہے. الذین آمنو، ان لوگوں کا جو ایمان لائے. اب اس کے بعد قرآن کی اس آیت میں ولی کی ڈیوٹیز اور رسپانسبلٹیز بتائی جا رہی. ولی کسے کہتے ہیں؟ ولی کی ڈیوٹی کیا ہے؟ اب ولی کا جو بھی ترجمہ کیا جائے، آپ حضرات ابھی ہارڈلی 10 دن پہلے یا 2 ویک پہلے غدیر خم کی سپیچ میں ولی کے حوالے سے عربی گرامر اور ڈکشنری کے اس مسئلے کو سن رہے ہوں گے کہ ولی کے 70 میننگز ہیں یا ولی کے 200 میننگز ہیں، جو بھی ہو، بہرحال ڈیوٹی یہ بتائی جا رہی ہے کہ اللہ ولی ہے. مگر کیا مطلب ولی کا؟ اللہ کی ذمہ داری کیا ہے؟ اللہ نے کیوں اپنے آپ کو ولی بنایا؟ خالی لوگوں سے رسپیکٹ لینے یا سجدہ کروانے کے لیے، یا نہیں، خود اللہ بھی اپنی کوئی ڈیوٹی ٹوارڈز اپنے بندے بیان کر رہا ہے؟ تو یہ بتایا جا رہا ہے کہ اللہ ولی ہے. کیوں؟ کام کیا ہے اللہ کا؟ ولی کی ذمہ داری کیا ہے؟ ولی کی ڈیوٹی کیا ہے؟ ولی کی رسپانسبلٹی کیا ہے؟ یخرجہم من الظلمات الی النور. وہ جب ولی ہے تو یہ اس کا کام ہے کہ اپنے ان بندوں کو جنہوں نے اسے ولی مانا ہے، ظلمات سے نور کی جانب، ڈارکنیس سے لائٹ کی جانب، اندھیرے سے روشنی کی جانب لے کے آئے. کل جو ہماری مجلس جہاں تک پہنچی تھی، اس آیت سے بات کو آگے بڑھانا ہے. اور اس کے بعد تو سورہ آل عمران کی مشہور آیت ہے کہ جہاں مومن کو یہ دعا سکھائی گئی ہے کہ دن اور رات یہ دعا کرتے رہنا کہ اے خدا، ہدایت ملنے کے بعد پھر ہم دوبارہ گمراہ نہ ہونے پائیں. ربنا لا تزغ قلوبنا، میں نے کل بھی یہ جملہ آپ کے سامنے پیش کیا تھا، آج بھی ریپیٹ کر رہا ہوں، अमल की बात नहीं है, एक्शन की बात नहीं है, फुरूए दीन की बात नहीं है, नमाज और रोजे की बात नहीं है, कुलूबना। कुलूब का ताल्लुक हमेशा अकीदे से होता कि है खुदा। सही अकीदे के बाद दोबारा हमारे दिल टेढ़े ना होने पाए। वह अब लना मिन लदुन कर रहमा, और इसके लिए हमें तेरी रहमत चाहिए। इन्नका अंतल वहाब। तो रब्बना ला तुज़िग़ कुलूबना की दुआ मोमिन के एक बहुत बड़े प्रॉब्लम को वाजे कर रही है, जो कल बात हो गई कि डेली भी और वीकली भी और ईयरली मुसलसल अपने आप को चेक करते रहना। जो लोग गुमराही में पैदा हुए और गुमराही में मर गए, उन्हें फिर भी अल्लाह के यहां ग्रेस मिलेगा, ग्रेस मार्क्स मिलेंगे, रियायत मिलेगी। ऐसा नहीं है कि हर नॉन मुस्लिम या नॉन बिलीवर को स्ट्रेट अवे जहन्नम में डाला जाएगा, लेकिन जो हिदायत में पैदा हुए, वो हिदायत उनके वालिदैन, उनके बुजुर्गों, उनके फोर फादर्स की बरकत, वो अगर हिदायत से गुमराही की जानिब जाएं। और जैसा कि मैंने कल एक इसके लिए छोटी सी एग्जांपल दी थी, उसको मैं शायद आगे किसी मजलिस में और एक्सप्लेन करूं, लेकिन एक छोटी सी बात, इंडिया और पाकिस्तान में ड्यू टू सर्टेन वैलिड रीजन तकलीद इतनी फेमस नहीं थी या तकलीद इन प्रैक्टिस नहीं थी, बल्कि इन प्रैक्टिस छोड़े हमारे बुजुर्गों ने तकलीद का नाम भी नहीं सुना था। चुनाची अगर फिर वो तकलीद के हवाले से बहुत सारे कंफ्यूजन या मिसअंडरस्टैंडिंग में हैं आजकल, तो अल्लाह उनकी उस मजबूरी को देखेगा। ईस्ट अफ्रीका के साहिबान ईमान जो कम से कम आकाए ब्रोजर्दी के जमाने से तो रेगुलर और सही तकलीद कर रहे, और हो सकता है कि आकाए अबुल हसन इस्फहानी के जमाने से, वहां पे फिर तकलीद के हवाले से अगर वो खराबियां होंगी जो आजकल हमको नजर आ रही, कि न मर्जियत को समझा जा रहा है, न तकलीद को समझा जा रहा है, न तकलीद का कंसेप्ट क्लियर। वो लोग कि जो सही तकलीद करके अब गलत तकलीद पे जा रहे हैं। अब गलत तकलीद किसे कहते हैं, इसको तो जैसा मैंने कहा बाद में बताऊंगा, लेकिन एक छोटी सी बात मैंने कल कही थी, इतने जल्दी उसको रिपीट करना अच्छा तो नहीं है, लेकिन फिर भी रिपीट कर रहा हूं ताकि ये मैसेज अच्छी तरह से जहन में बैठे। तो जो हमारी एक छठी सातवीं मुहर्रम को मर्जियत के हवाले से मजलिस होगी, उसके अंदर ये बातें रिपीट ना करना पड़े जो कल मैंने कहा था, वही जुमला रिपीट कर रहा हूं कि सही तकलीद से गलत तकलीद। और गलत तकलीद का मतलब यही है कि जिन जिन का एहतराम हम पर लाजिम है और जिनके लिए पैगंबर की यह हदीस सबसे पहले आती है कि मन लम यशकुर नास लम यशकुर अल्लाह, जो इंसानों का शुक्रिया अदा करना नहीं जानता है वो कभी अल्लाह का शुक्रिया अदा नहीं कर सकता। आप जिस माहौल में रहते हैं यहां तो कदम कदम पे थैंक यू, लेकिन थैंक यू होता है बस रस्मी तरीके से, रूटीन वे में, दिल की गहराई से पहले इंसानों का शुक्रिया अदा करो, फिर अल्लाह का शुक्र अदा कर सकोगे। अब इंसानों के शुक्र में यकीनन हमारे वालिदैन आते हैं, जो इतना वालिदैन का हक बताया गया है और आके वालिदैन को इतना कंडेम किया गया है, वो वालिदैन की वो खिदमत, वो सर्विसेज जिसकी वजह से उनका शुक्र वाजिब। इसमें हमारे टीचर्स आते हैं, इसमें वो आदमी आता है जिसने मुश्किल मौके पे हमारा हाथ पकड़ के हमको सहारा दिया। अब जैसे आजकल जिस माहौल में आप रहते हैं, वहां के लिए जो एग्जांपल कि कितने लोग इस मजमे में ऐसे होंगे कि जिनको यहां तक पहुंचाने में और यहां का सिटीजनशिप दिलवाने में किसी और का इन्वॉल्वमेंट होगा और उसका एहसान होगा। मन लम यशकुर नास, पहले इंसानों का शुक्र अदा करना सीखो। लेकिन इसके अंदर उन इंसानों के अलावा जो हर आदमी हर इंडिविजुअल के लिए अलग अलग होते हैं, आपको अपने पेरेंट्स का एहतराम करना है, मुझे अपने पेरेंट्स का एहतराम करना है, इनको अपने पेरेंट्स का एहतराम करना। अब ये सारे पेरेंट्स अलग अलग है हर इंडिविजुअल के लिए, आपको अपने टीचर्स का, इनको अपने टीचर्स का, मुझे अपने टीचर्स का, लेकिन بعض پرسنالٹیز ایسی ہیں جن کا احسان پوری قوم پر ہے، پوری ملت پر ہے، پوری تشیع پر ہے. زمانے کا امام ویسے ہی کسی کے حال کا مرثیہ نہیں کہے گا. اس نے اتنی سروس دی اس آدمی نے شیعیت کو کہ امام زمانہ کو اس کا مرثیہ کہنا پڑا. اب یہ قابل احترام ہمارے ماضی کے علماء، میرا جملہ انکمپلیٹ رہ گیا، اس کو کمپلیٹ کروں کہ وہ شخصیتیں جن کا شکر اور جن کا احسان ماننا، جن کی عزت کرنا پوری قوم پر واجب ہے، لیکن عزت واجب ہونا الگ چیز ہے، ان کی ہر بات کو فالو نہیں کیا جائے گا. کل یہ بات ذرا ڈیٹیل سے آ گئی ہے اور مزید ڈیٹیل سے آئندہ مجالس میں آئے گی. کون مومن ایسا ہے جو علامہ حلی کو نعوذ باللہ کنڈیم کرے، علامہ مجلسی کی خرابی بیان کرے، شیخ مفید پر اعتراض کرے، شیخ توسی جیسی عظیم مرجع جنہوں نے نجف کا حوضہ فاؤنڈیشن اسٹون رکھا ان کی خرابی نکالے؟ احترام ہر ایک کا واجب ہے، لیکن نہ ہم شیخ توسی کی بات کو مانیں گے، نہ علامہ حلی کے، نہ علامہ مجلسی کی. توہین نہیں، یہ میرا اسٹائل بھی کچھ توہین والا ہو گیا. احترام ان میں سے ہر ایک کا لازم ہو گیا. اب یہاں پہ میں اس جملے کو ایک ایسے جملے سے کنیکٹ کر رہا ہوں جو آج کا موضوع نہیں ہے، جو میرا دوسرا جملہ، لیکن وہ بھی ہماری قوم کا ایک بہت بڑا مسئلہ. ابھی ایگزامپل آئی کہ والدین کا احترام واجب، والدین کا حق ادا کرنا واجب، والدین کی عزت کرنا اور حق والدین کا گناہ. اب یہ کوئی ایسے ٹاپک نہیں ہے کہ جنہیں ریپیٹ کیا جائے، ہر آدمی کو پتا، لیکن کیا والدین کی ہر بات ماننا لازم ہے؟ کیا والدین کی ہر بات ماننا عزت واجب ہے، وہ اپنی جگہ، احترام واجب ہے وہ اپنی جگہ، والدین کا حق ادا کرنا ہے وہ اپنی جگہ. والدین کا اسٹیٹس صحیفہ کاملہ کی اس دعا میں پڑھ لیجیے جس میں امام نے والدین کے لیے دعا کی، چوتھے امام کی اس بکلیٹ میں پڑھ لیجیے جس میں ہر انسان پہ حق بتائے کہ تم پر مور دین 50 حق ہیں، والدین کا حق ہے تو کیوں ہے. وہ ساری چیزیں ممبروں پہ آتی رہتی ہیں، ریپیٹ ہوتی رہتی ہیں، آپ پڑھتے اور سنتے رہتے ہیں، مگر کیا اس کا یہ نتیجہ نکلے گا کہ والدین کی ہر بات مانو؟ یہاں تک کہ وہ والی بات چھوڑیے کہ والدین کوئی حرام کا حکم دے تو ہم کو نہیں ماننا، وہ تو چھوڑیں، حلال کا بھی حکم دے رہے ہیں تو ہر بات تو نہیں ماننا. یہ ڈیفرنشیٹ کرنا ہے کون سی بات ماننا ہے کون سی نہیں ماننا. اور یہ پوائنٹ بہت سے مومنین کے ذہنوں میں کلیئر نہیں، جس کی وجہ سے آج ہماری فیملی لائف ڈسٹرب ہو رہی. آج اتنا زیادہ طلاق یا ڈائیورس کا ریشو بڑھنے کا ایک ریزن یہ بھی کہ واقعا ایک ینگ یوتھ ہمارا وہ ڈیسائیڈ نہیں کر پاتا ہے کہ اس وقت میں کیسے بیلنس قائم کروں اپنے پیرنٹس میں اور اپنی بیوی میں. یہ میرا آج کا موضوع نہیں ہے، یہ تو میں نے کہا نا کہ کنیکٹ کیا میں نے علامہ حلی کے جملے سے والدین کو. اصل موضوع علامہ حلی ہیں، والدین نہیں، لیکن بات ایک ہی ہے دونوں جگہ، کہ جن کی عزت واجب ہے، جن کا احترام واجب ہے، جن کا شکریہ ادا کرنا واجب ہے، جن کی سروسز اور خدمات کو ریپیٹ کرنا واجب ہے، ان کی بھی ہر بات ماننا واجب نہیں. اب ہمارے اور آپ کے گھر میں وہ جو پرابلمز ہیں وہ ایک الگ موضوع ہے، لیکن بات ایک ہی. تو اس میں مرجئے بھی آتے ہیں، اس میں علماء بھی آتے ہیں، اس میں ہمارے تاریخ کے وہ اسکالرز بھی آتے ہیں جنہوں نے اپنا خون بہا کر شیعت کو ہم تک پہنچایا. ایک شہید اول، ایک شہید ثانی، ایک شہید ثالث بہت مشہور ہے، لیکن شہداء کی ایک بہت لمبی لائن ہمارے سامنے. تو بہرحال بات یہ تھی کہ یہ ہے غلط تقلید، یہ غلط تقلید ہے. یہ تقلید کرتے کرتے مثلاً آپ نے کہا فلاں عالم نے یہ بات کہی، ان کی ایڈوائس، ایک بزرگ کی ایڈوائس ہے اور ایک عالم بزرگ کی، تو اس کا احترام بھی کریں گے، اور اگر مرجع کے فتوے سے اگینسٹ نہیں جا رہی ہے تو اس پہ عمل بھی کر لیں گے. لیکن اصل کرائیٹیریا ہمارا ہوگا کہ مرجع اس بارے میں کیا کہتے ہیں. کل میں نے ایک جملہ کہا، کسی نے کہا کہ مولانا ذرا سا اس کو واضح کر دے، اور وہ یہ کہ ہمارے یہاں اعمال کی راتوں میں بہت سارے ایسے غسل کتابوں میں لکھے جسے مثلاً آیت اللہ سیستانی اور اس سے پہلے مرحوم آیت اللہ خوئی تو نہیں مانتے. غدیر کا غسل ثابت نہیں, 17 ربیع الاول کا غسل ثابت نہیں, 27 رجب کا غسل ثابت نہیں, نوروز کا غسل, نوروز پر دوسرے ڈسکشن اپنی جگہ. لیکن نوروز کی کچھ عبادتیں تو آئیں ہیں نا روایتوں میں, لیکن غسل ثابت نہیں. حتیٰ آغا خوئی مرحوم کہتے تھے کہ امام حسین کے روزے کی زیارت کے لیے غسل کر سکتے مستحب, باقی معصومین کے لیے ثابت نہیں. آیت اللہ سیستانی انکلوڈنگ امام حسین کہتے ہیں کہ آپ قربت کی نیت سے غسل نہیں کر سکتے رضا کی نیت سے. خیر, تو اب ماضی کے تمام علماء کا احترام, تمام مراجع کرام کے فتوے کو ویلڈ فتوا سمجھنا لیکن پریکٹیکل نہیں اپنے لیے. اب یہ بات ہو رہی تھی کہ صحیح تقلید سے آپ غلط تقلید پہ آ رہے ہیں, آپ سے مطلب یہ مجمع نہیں, لیکن ایسٹ افریقہ کے بہت سارے مومنین, اور یہ پھر بات آگے ہسٹری اور وغیرہ میں آئے گی کیونکہ یہ ایشوز تو ابھی تو آج فرسٹ آف محرم ختم ہوئی ہے, جو ہمارے واٹس اپ اور فیس بک اور ٹویٹر والے مجاہد ہیں ان کا جہاد تو ابھی تھوڑی دیر کے بعد, تھوڑے ایک دو دن کے بعد شروع ہوگا. تو اس سے پہلے میں نے کہا کہ آپ کو بتا دوں کہ کیا ہونے والا, اس سے یہ نتیجہ نہیں نکالا جائے کہ جو کہ شیخ مفید کی کتاب کے بارے میں یہ کہا گیا دیٹ مینس شیخ مفید از نتھنگ. یہ بس میں واضح کرنے جا رہا تھا کیونکہ آگے کئی مجالس میں پرانے علماء کے اس انداز کے ریفرنسز آئیں گے, مگر بات گھوم کے آئے گی کہ تقلید کسے کہتے ہیں. تقلید کا مقصد یہ ہوتا ہے کہ جو اس وقت کا آپ کا کرنٹ مرجع ہے اس کی بات پہ عمل کرنا, پاس کے تمام مراجع کا احترام کرنا, ان کے فتوے پر ہمیں اعتراض کا حق نہیں, وہ مرجع کو ہے لیکن عمل نہیں. تو خیر, اب بات یہ ہو رہی ہے کہ گمراہی, ایمان کے بعد پھر گمراہ ہو جانا, چاہے وہ بہت چھوٹی مثال ہو تقلید. تقلید تو ایمان نہیں ہے نا, تقلید ہمارا عقیدہ نہیں. چنانچہ اگر کوئی دشمنی میں بھی مراجع کے خلاف کوئی بات کہتا ہے یا تقلید کا انکار کرتا ہے تو وہ نہ کافر ہوتا ہے نہ شیعہ سے باہر نکلتا, وہ ایک گناہگار شیعہ ہوتا ہے, جیسے حرام کھانے والا, غیبت کرنے والا, بے حجاب گھومنے والی, داڑھی شیو کرنے والے, نماز نہ پڑھنے والے, دین سے خارج نہیں ہوتے تقلید. مگر ایمان, معصومین, ان کے حوالے سے اگر کوئی پیدا بھی ہوا کفر میں, مر بھی گیا کفر میں, اسے اللہ کے ہاں رعایت ملے گی, لیکن پیدا ہوا ایمان میں اور پھر اس نے ایمان چھوڑ دیا, ربنا لا تزغ قلوبنا, یہ وہ چیز ہے جسے بار بار قرآن بتا رہا. یہاں پہ ایک بات اور واضح کر دوں جس کے لیے آیت الکرسی کی ایک آیت کی تلاوت کی ہے. آج موضوع ذرا آگے بڑھنا, اللہ عادل ہے, یہ ہمارے عقیدے کا ایک حصہ اور سارے مسلمانوں میں اونلی ہمارا فرقہ جو اللہ کو عادل اصول دین میں مانتا. یہ کوئی نہیں کہے گا کہ اللہ ظالم ہے, لیکن اللہ کا عادل ہونا یہ اصول دین میں کسی کے یہاں نہیں ہے سوائے ہمارے, اللہ عادل ہے. اور ایک بات اور ایسی میں کہہ رہا ہوں جو آج کی مجلس کے آخری حصے میں جو واقعہ میں پڑھنے والا ہوں اس سے ریلیٹڈ ہے, لیکن وہاں پہ اس کو مزید ایکسپلین کرنے کے بجائے ابھی جب بات نکلی ہے تو بتا دوں, اللہ عادل عادل. لیکن قرآن کریم ایک بہت اہم اصول یہاں پہ بتا رہا, یہ ان لوگوں کے لیے خاص طور پر ہے جب ان کے سامنے کوئی بات کہی جائے تو وہ کہتے ہیں کہ کیا یہ واجب ہے اسلام میں, کہا بھائی فلا کام نہ کرو, پہلا سوال ہے کیا یہ حرام ہے, حرام تو نہیں تو ہم کریں گے. بھائی فلا چیز, مثلا ابھی میں نے کہا والدین کی ہر بات کا ماننا واجب نہیں, تو آپ اس کا مطلب یہ ہے کہ ان کی وہ باتیں نہیں مانو, نہیں. یہ جو لوگ کہہ دیتے ہیں نا کہ واجب نہیں ہے تو پھر کوئی باندھا نہیں, یا حرام نہیں ہے تو کوئی باندھا نہیں. سورہ نحل, قرآن کا ہر سورہ بہت اہم ہے لیکن ہمارے کرنٹ ایشوز کے اعتبار سے سورہ نحل بہت اہم ہے. उसमें बहुत ही मशहूर आयत है, इन्ना अल्लाह यामुरु बिल अदल वल एहसान व ईता इज़िल क़ुरबा व यनहा अनिल फ़हशा वल मुनकर वल बग़्य यइज़ुकुम लअल्लकुम तज़क्करून। पूरा इस्लाम समराइज करके इसके अंदर अल्लाह ने जमा कर दिया, इन्ना अल्लाह यामुरु, अल्लाह अमर बिल मारूफ कर रहा, बिल अदल वल एहसान व ईता, व यनहा और अल्लाह नहीं अनिल मुनकर कर रहा। ये दो जिम्मेदारियां जो करबला के जिहाद का असल मकसद, क्योंकि इमाम हुसैन का वो वसीयत नामा बहुत पढ़ा जाता जो 28th ऑफ रजब को इमाम हुसैन ने लिख के दिया था, इसलिए मैंने उसके जुमले रिपीट नहीं किए, लेकिन आका ने कहा ना मैं अमरे बिल मारूफ के लिए जा रहा हूं, नहीं अनिल मुनकर के लिए जा रहा हूं। ज्यारत वारिसा में कल रात को ये पूरा इमाम बाड़ा यही तो पढ़ रहा था, सुन रहा था कि अशहदु अन्नका कद अक़मत सलात व आतैत ज़कात व अमरत बिल मारूफ व नहयत अनिल मुनकर। हुसैन ने अमरे बिल मारूफ बाद में किया, पहले अल्लाह ने किया, और वही लफ्ज इस्तेमाल किया जो हमारे लिए, हमें भी अमर करना है अल्लाह भी, हमें नमाज पढ़ना है अल्लाह को नमाज नहीं पढ़ना, हमें रोजा रखना है अल्लाह को रोजा नहीं है, हमारे लिए खुम्स है, ज़कात है, जिहाद है, हज है, सारे फ़ुरूए दीन हमारे लिए अल्लाह के लिए नहीं, अमर बिल मारूफ अल्लाह ने अपने लिए भी रखा। इन्नल्लाह यामुरु, अल्लाह तुम्हें हुक्म दे रहा है इन मारूफ बातों का। अच्छा खैर, अब ये आयत की तफसीर तो आज का मकसद नहीं है, बस ये याद दिलाना था कि कितना अहम फरीजा, मगर इस अहम फरीजे के हवाले से हमारे यहां कितना बड़ा ब्लंडर होता, यह इंशाल्लाह बाद की मजलिस में आएगा, अभी तो सिर्फ एक इशारा। अल्लाह हुक्म देता है अदल का, समझ में आया, लेकिन खाली अदल का नहीं, बिल अदल वल एहसान। अदल के बाद कहा कि अदल बहुत अच्छी चीज है, जस्टिस, लेकिन वल एहसान, ये एहसान क्या चीज, इसे समझना बहुत जरूरी है। अदल किसे कहते हैं? अदल कहते हैं जो दुआए इफ्तिताह का बिल्कुल शुरू है, अल्लाहुम्मा इन्नी अफ्ततिउ सना बिहमदिक व अंत मुसद्दिदुन लिस्सवाब बिमन्निक व अयकंतु, ये अदल है, व अयकंतु अन बिअन्नका अंत अरहमुर राहिमीन फी मौज़िइल अफ्व वर रहमा व अशद्दुल मुआक़िबीन फी मौज़िइन निकाल वन नक़ीमा। दुआ इफ्तिताह, पहले ही जुमला, यह अदल, आए खुदा मुझे यकीन है, अयकंतु, रहमत की जगह पे तुझसे बड़ा रहमत वाला कोई नहीं, और अजाब की जगह पे तुझसे ज्यादा सख्त अजाब देने वाला भी कोई नहीं। अदल, रहमत अरहमुर राहिमीन है तू, अजाब अशद्दुल मुआक़िबीन है तू, जहां पे अजाब की जगह है वहां पे तू अजाब नाजिल करता है, तुझसे ज्यादा सख्त कोई नहीं, और रहमत की जगह पे रहमत, ये हो गया अदल। और एहसान क्या है इसके बाद का मरहला? व रहमतु सबकत गज़बहु, अल्लाह की रहमत बहरहाल उसके अजाब से ज्यादा, जब रहमत का पहलू ज्यादा हो गया, ये एहसान। एहसान किसे कहते हैं? अदल कहते हैं बराबरी, एहसान रहमत का पहलू ज्यादा हो, जो बिजनेस में इस्लाम ने हुक्म दिया, कहा है कि जब बिजनेस करो, पुराने जमाने की मिसाल, तुम्हारे पास कोई आदमी सामान खरीदने आया, 5 किलो कोई चीज चाहिए, तुम उसको 5 किलो से ज्यादा दो, 5 किलो दोगे ये अदल, कुछ ज्यादा इस पे दोगे ये एहसान, और जो खरीदने आया ग्राहक उसके लिए उल्टा मसाला, 5 किलो खरीदने आए, 5 किलो लेके गए, ये अदल, कहो कि नहीं भाई इसमें 200 ग्राम कम कर दो, या अगर खुद से उठा रहे हो तो 200-300 ग्राम कम उठाओ, यह एहसान। किसी को दो तो उसके हक से ज्यादा दो, और किसी से लो तो अपने हक से थोड़ी कमी करके लो। इसके बाद फिर मुश्तहिद की किताब में देख लीजिए कि अगर दोनों दुकानदार और खरीदार दोनों ही शरीयत के पाबंद, तो वहां तो खुद एक झगड़ा हो जाएगा, वो कहेगा मैं 5 से ज्यादा दूंगा, वो कहेगा मैं 5 से कम लूंगा, उसका भी जवाब है, रिवायत है इमाम की, क्या करना है कि बहरहाल दुकानदार का हक ज्यादा है, वो ज्यादा दे तो ले लो, वो एक अलग चीज है, लेकिन अच्छी कंपनियां हैं, उनके प्रोडक्ट पे लिखा है कि ये 500 ग्राम है चीज, वो 510 ग्राम निकलेगी, और थर्ड क्लास कंपनियां हैं जैसे पाकिस्तान इंडिया की हैं, 500 ग्राम लिखा है तो 400 ही निकलेगा, और बहुत सारी कंपनियों में तो कुछ नहीं निकलेगा, खाली पैकिंग। खैर, तो खुलासा यह है कि अदल, अदल के बाद फिर एहसान, यानी जो जिसका हक है उससे बढ़ के तुम्हें देना, अल्लाह भी यही करेगा, दोनों बराबर हो, रहमत व अजाब तो यह अदल, और रहमत अजाब से ज्यादा निकल जाए तो यह एहसान है। और यही हमको भी करना, शौहर बीवी के दरमियान, औलाद वालिदैन के दरमियान, मोमिन और मोमिन के दरमियान। अच्छा, अब इसे जहन में रख के बात आगे बढ़ रही, एहसान तो मैंने कहा कि आज एहसान को नहीं समझाना था, वो तो आयत ऐसी आई कि अदल के बाद एहसान, अदल को समझाना था कि अल्लाह अम्र बिल मारूफ कर रहा है अदल का, अदल। अब अल्लाह के अदल का तकाजा यह है कि अगर हमारे ईमान को छीनने वाला और चोरी करने वाला, कल की मजलिस एक डाकू लगा है हमारे पीछे ईमान छीनने वाला, वो अगर अल्लाह ने इस कायनात में रखा है तो फिर ईमान बचाने वाला भी रखे, यह अदल है। अदले खुदा का तकाजा यह है कि अगर ईमान को जाय करने वाला, ईमान को छीनने वाला, ईमान को नुकसान पहुंचाने वाला अल्लाह ने इस कायनात में जिंदा रखा, तो ईमान के प्रोटेक्टर को भी इस कायनात में जिंदा रखना, अदल इलाही। बकरात के बारे में एक वाकया पढ़ा जाता, बकरात को इंग्लिश में कुछ और कहते हैं, बहरहाल अपने जमाने का मेडिकल साइंस का सबसे बड़ा एक्सपर्ट, ये अपने स्टूडेंट से एक ओथ लेता था, जो मैंने सुना है कि दुनिया में आज भी मेडिकल कॉलेज में जब आपकी डिग्री कंप्लीट होती है तो वो ओथ लेना पड़ता, वो जो भी उसका नाम अंग्रेजी में उसको उर्दू में, अरबी में, फारसी में बकरात कहते हैं। अपने जमाने में मेडिकल साइंस का एक्सपर्ट, एक मरतबा उसके शहर में एक नई बीमारी, बीमारियां तो हर दौर में नई नई पैदा होती, घर से आजकल कहा जाता है कि जानबूझकर बहुत सारी बीमारियां प्लांट की जाती हैं ताकि दवाइयां बिके, लेकिन छोड़ दीजिए आजकल को, पहले भी यही था कि हर साल 100 साल 200 साल के बाद, क्योंकि पुरानी बीमारी का आदमी इलाज ढूंढता है, नई बीमारी आती, एक नई बीमारी फैल गई। मैं वाकये को छोटा कर रहा हूं, बहुत लंबी बात ना हो जाए। अब इसके स्टूडेंट, ये अपने जमाने का सबसे बड़ा मेडिकल कॉलेज रन करता, अब स्टूडेंट आए कि भाई आपने जो हमें सिखा के भेजा, इस बीमारी की ये दवा, इस बीमारी की ये दवा, इस बीमारी, ये तो बीमारी ही नहीं है, ये तो हमने आज तक पढ़ा ही नहीं था, तो अब हमें क्या पता इसकी दवा क्या। कहा कि वैसे तो मुझे भी नहीं पता क्योंकि नई बीमारी, लेकिन शहर से बाहर निकल जाओ और जंगल में जाके देखो, अगर तुम्हें कोई नया प्लांट, कोई नया पौधा नजर आ रहा, वही इस बीमारी का इलाज होगा। चुनाचे शागिर्द गए, देखा कि वाकई इससे पहले इस इलाके में इस अंदाज का कोई प्लांट नहीं था, एक नया प्लांट उग गया। बहुत सारी चीजें आजकल समझ में नहीं आती हैं, पुराने जमाने का जब लाइफ क्या प्रिमेटिव स्टेज पे था तो ये चीजें बहुत वाजे थी। वो लेकर आए, बकरात ने कहा कि ये अपने मरीजों को इस्तेमाल करा के देखो, वो हुआ, इलाज निकल आए। अब आगे दोबारा शागिर्द, कहा कि आपको क्या पता, शुरू में तो आप भी कह रहे थे कि मुझे भी ये दवा नहीं मालूम, ये तो नई बीमारी, बड़े से बड़ा एक्सपर्ट आज का भी हो तो बिल्कुल नई बीमारी आ जाए, जब एड्स आई थी या इस तरह की बीमारियां, तो इलाज किसी के पास नहीं था रिसर्च के बाद, तो आपने बगैर रिसर्च के कहा, इसलिए कि मुझे पता है कि अल्लाह आदिल, अगर अल्लाह ने किसी इलाके में ड्यू टू एनी रीजन कोई बीमारी पैदा की है तो उसका इलाज भी पैदा किया होगा, बल्कि इलाज पहले होगा, बीमारी बाद में होगी। यह अदले खुदा। चुनाचे वो मशहूर हदीस जिसमें ये जुमला आता कि जब से दुनिया बनी है आज तक अल्लाह ने सिर्फ 4 आदमियों को सारी दुनिया की हुकूमत दी, सिर्फ 4 को, मगर अदल, उसमें 2 मोमिन है तो 2 काफिर है, या उल्टा कह दू, खैर 2 मोमिन है तो 2 काफिर है, अगर 2 अल्लाह को मानने वाले हैं तो 2 अल्लाह का इंकार करने वाले, और मामूली इंकार भी नहीं, अपने आप को खुद अल्लाह कहलाने वाले। सुलेमान नबी समझ में आता, सारी दुनिया की हुकूमत मिली, सिकंदर समझ में आता है, ज़ुल्करनैन, सिकंदर नहीं, ज़ुल्करनैन सूरह काफ, मगर इनके अगेंस्ट 2 कौन है, शद्दाद और नमरूद। यह अदल खुदा जो हर जगह मोमिन काफिर में फर्क किए बगैर आगे बढ़ रहा, عدل خدا کے ریکوائرمنٹ میں یہ شامل ہے کہ اے خدا اگر تو نے شیطان کو اس لیے اس دنیا میں رکھا ہے کہ وہ ہمارے ایمان کو نقصان پہنچاتا رہے اور ہمارے ایمان کو چھینتا رہے تو ہمارے ایمان کو بچانے والے کسی پروٹیکٹر کو بھی رکھا ہے کہ نہیں رکھا؟ بات تو ہماری اس موضوع پہ آگے بڑھے گی کہ ایمان کیسے ختم ہوتا ہے. جی ذرا ایسا لگ رہا ہے کہ تھوڑے سے مومنین اور آ رہے ہیں, آج ویکینڈ ہے نا, تو آپ حضرات ایک دفعہ جتنا آگے آ سکتے ہو آگے آ جائیے تاکہ میں بھی ڈسٹرب نہ ہوں, آپ بھی ڈسٹرب نہ ہو, اور باقی لوگ درود بھیجیں محمد و آل محمد. اب ایمان کو بچانے والا بھی کوئی ہونا چاہیے, عدل خدا برابر. بلکہ احسان کا مطلب تو یہ ہے کہ ایمان بچانے والا شیطان سے بھی زیادہ اسٹرانگ ہو جو ہے بھی. اب دیکھیں ایمان بچانے والا, اسی کو, ایمان بچانے والے کو اگر ہم شارٹ کریں تو اس کو کہیں گے مولا. ابھی آیت آپ نے سن لی نا, جو لوگ شروع مجلس سے بیٹھے ہیں, اللہ ولی, اللہ مولا. مولا کا کام کیا ہے؟ یخرجہم من الظلمات الی النور, اندھیرے سے روشنی کی جانب لے جاتا, یہ مولا کا کام. غدیر قم کا اعلان کیا تھا؟ ان اللہ مولایا وانا مولاکم ومن کنت مولا فہذا علی مولا. بات اللہ کے مولا ہونے سے شروع ہوئی تھی کہ اللہ تمہارا مولا ہے, مولایا میرا مولا. اور اللہ مولا آیت الکرسی میں بتا دیا اللہ نے کہ میں کس کام کے لیے مولا ہوں. تمہیں اندھیرے سے اور ڈارکنیس سے ہدایت کی لائٹ اور نور میں لے جاتا ہوں, یہ مولا کا کام ہوا. تو کہا میں, پھر پیغمبر نے کہا میں تمہارا مولا, جس کا میں مولا اس کا علی مولا. یعنی علی کا کام یہ ہو گیا کہ لوگوں کو اندھیرے سے روشنی کی جانب لائے, گمراہی سے ہدایت کی جانب لائے, ڈارکنیس سے لائٹ کی جانب لائے, یہ علی کا کام ہو گیا. اور یہاں پر اندھیرے سے روشنی میں لائے, یہ کہا, یہ نہیں کہا جو لوگ اندھیرے میں پیدا ہوئے. آج کل کیونکہ اب دنیا گلوبل ویلیج بن گئی, نالج بہت زیادہ پھیل گئی ہے, تو ہر ایک کو پتا دنیا میں کتنے ایسے ملک ہیں جن کے بارڈرز اس انداز کے بن گئے کہ آدھا مکان ادھر ہے اور آدھا مکان ایک ہی گھر ہے, دو کمرے ادھر ہیں دو کمرے ادھر ہیں. ڈرائنگ روم آپ کا مثلا کینیڈا میں ہے تو آپ کا بیڈ روم امریکہ میں, واش روم اگر آپ کا افغانستان میں ہے تو کچن معلوم ہوا پاکستان میں. انڈیا, یہ پاکستان افغانستان کا بھی بارڈر, یہ امریکہ کینیڈا کا بھی بارڈر, اور دنیا کے تقریباً ہر علاقے میں ایسے بارڈر. اب ہوتا کیا کہ ابھی ہم بیٹھے امریکہ میں, دو منٹ کے بعد کینیڈا میں, چار منٹ کے بعد واپس امریکہ میں آ گئے, ہاتھ دھونے کے لیے گئے معلوم ہوا پہنچ گئے کینیڈا میں, کھانا کھانے کے لیے آئے تو معلوم ہوا آ گئے امریکہ میں, کھانا کھانے کے بعد پھر ٹوائلٹ بھی جانا ہے تو دوبارہ کینیڈا میں چلے گئے. صبح سے شام 50 مرتبہ یہاں سے وہاں جاتے ہیں, وہاں سے یہاں آتے ہیں. اب جو آیت آئی ہے نا اللہ کے مولا ہونے کی, لیکن جس کے ذریعے میں علی اور اولاد علی کے مولا ہونے تک آ رہا ہوں, وہ آیت یہ بتا رہی یا اندھیرے والے کو روشنی میں لاتے ہیں, گمراہی والے کو ہدایت میں لاتے ہیں. اب چاہے وہ ایسا ہو جو پیدا ہی اندھیرے میں ہوا, شروع سے ہی گمراہ, اسے بھی ہدایت پہ لاتے, اور ایسا ہے جو پیدا ہدایت میں ہوا چلتے چلتے گمراہی میں چلا جاتا, اس کو بھی لے کے آتے, اور پھر وہ چلا جاتا ہے پھر اس کو لے کے آتے ہیں, اور پھر چلا جاتا ہے اس کو لے کے آتے ہیں. یہ ہے اس حدیث کا ایک مطلب یا انٹرپریٹیشن. آخری زمانے میں صبح کو ہوگا مومن, شام کو ہوگا کافر, شام کو ہوگا مومن, نیکسٹ مارننگ ہوگا شام کو ہوگا کافر, اگلی صبح ہوگا مومن. روایت میں یہ ہے نا کہ آخری زمانے میں ایمان بچانا بہت مشکل کام, مگر وہ حدیث کا آخری جملہ یہ ہے کہ ایک دن میں پتا نہیں کتنی بار مومن کفر کی جانب جائے گا پھر ایمان میں آ جائے گا, کفر کی جانب جائے گا پھر ایمان میں آ جائے گا. قرآن نے کیا کہا؟ والذین اولیاؤہم الطاغوت یخرجونہم من النور الی الظلمات, جن کا مولا شیطان ہے وہ ان کو نور سے اندھیرے میں لے گیا, اور جس کا مولا اللہ ہے, رسول ہے, علی ہے, وہ اندھیرے سے روشنی میں لایا. اب صبح سے شام تک یہی ہوتا رہے گا. تو یہ عدل خدا ہے کہ اگر طاغوت کو اور شیطان کو رکھا تو ساتھ میں امام کو بھی رکھا. لیکن دنیا کا بڑے سے بڑا بیمار صحت یاب نہیں ہو سکتا اگر وہ طبیب کی دوا استعمال کرنے پہ راضی نہ ہو. ڈاکٹر نے دوا بتا دی کہ دوا کھاؤ تمہارا پرابلم سالو ہو جائے گا، آپ دوا ہی استعمال نہ کریں. چمتکار یا معجزے کے ذریعے سے دنیا کا نظام نہیں چلتا. دنیا کا بڑے سے بڑا ہدایت کرنے والا آپ کو سیدھے راستے پہ نہیں لا سکتا اگر آپ اس کے انسٹرکشن کو فالو نہ کریں. آپ کو انسٹرکشن ملتے ہیں، آپ کی گاڑی کا جی پی ایس بولتا ہے ٹرن فرسٹ رائٹ تھرڈ لیفٹ فرسٹ رائٹ تھرڈ لیفٹ، اگر آپ اس کو فالو نہ کریں وہ بولتا رہے بولتا رہے بولتا رہے، آپ اپنی منزل پہ نہیں پہنچیں. اب امام ہمارے ایمان کو بچاتے ہیں تو کس طرح بچاتے ہیں وہ بھی دیکھی. اور پھر کل سے بات آگے بڑھے گی کہ شیطان، وہ جو بات ہو رہی ہے نا کہ وہ لے جاتا ہے ہمیں اندھیرے میں، تو وہ کن چیزوں کی مدد سے لے جاتا، خود شیطان کیسے گمراہ ہوا، خود شبس ابن ربی کیسے گمراہ ہوا. باتیں کل سے شروع ہوں گی، آج تو پہلے عدل کار رحمت والا پہلو. اب ہمارے پاس واقعات میں معصومین کے بہت سارے واقعات ہیں، بہت ساری سٹوریز ہیں. سٹوری کے اندر اگر مطلب فکشن ہو گیا تو نہیں، فیکٹ. بہت سارے واقعات ہیں، لیکن ایک انٹرسٹنگ ٹاپک یہ ہے کہ غیبت کے زمانے میں زمانے کے امام نے کس کس سے ملاقات کی. اچھا اتنے سارے واقعات ہیں کہ اس کو ڈینائی تو نہیں کر سکتے. وہ حدیث بھی اپنی جگہ صحیح کہ جس نے غیبت میں یہ کلیم کیا یا دعویٰ کیا کہ اس نے میری زیارت کی ہے وہ جھوٹ بول رہا، وہ حدیث بھی صحیح. اور یہ بھی صحیح کہ محمد بن یعقوب کلینی ہو کہ شیخ صدوق ہو، شیخ مفید ہو کہ سید مرتضی ہو، شیخ طوسی ہو کہ محقق حلی، علامہ حلی ہو کہ فخر المحققین، شہید اول ہو کہ شہید ثانی، محقق کرکی ہو کہ شہید ثالث، آغا باقر وحید بیبہانی ہو کہ علامہ مجلسی، بحر العلوم ہو کہ کاشف الغطاء. یہ بھی صحیح ہے کہ ان سب کی امام سے مختلف موقعوں پہ ملاقات ہوئی، وہ بھی صحیح ہے، یہ بھی صحیح. دونوں کیسے صحیح ہوں گے وہ انشاءاللہ. بات تو ابھی شروع ہوئی ہے، محرم کی آج دوسری ہی مجلس ہے، بات آگے بڑھے گی، لیکن اس کو آج ایکسپلین کرنے کا وقت نہیں. تو غیبت میں امام کی ملاقات کے اتنے سارے واقعات ہیں کہ وہ حدیث صحیح ہونے کے بعد بھی جو غیبت میں زیارت کا دعویٰ کرے کہ میری زیارت کی ہے وہ جھوٹا. اس کی ایکچوئل ورڈنگ میں نہیں پڑھ رہا ہوں، جو عام لوگوں کے ذہن میں حدیث ہے وہ پڑھ رہا ہوں، وہ بھی صحیح لیکن واقعات اتنے سا. اور ایسے لوگوں کے جو پلر ہیں شیعت کے، اگر ہم ان کی باتیں نہ مانیں تو یہ ایک یا دو یا چار یا چھ عالم تو ہیں نہیں، یہ پورا وہ سلسلہ مرجعیت و تقلید ختم ہو کے رہ جائے. اور ان میں بہت سارے تو ایسے ہیں جو مراجع ہیں بھی نہیں، محدثین ہیں، ساری حدیثیں ختم ہو جائیں، مفسرین، قرآن کی ساری تفسیر ختم ہو کے رہ جائے. تو خلاصہ یہ ہے کہ اس پر بعد میں بات کریں گے، ابھی تو یہ. اب جو امام کی ملاقات لوگوں سے ہوئی تو اس کو بھی کیٹیگرائز کیا گیا، ساری ملاقاتیں کیٹیگری کی نہیں. بعض لوگ خالی ان کی خواہش تھی کہ امام اپنی زیارت ہم کو کرا دے، چنانچہ انہوں نے اس کے لیے مختلف عمل کی. ہمارے یہاں کتابوں میں امام کی زیارت کے لیے بہت سارے عمل لکھے ہیں. مشہور ترین تو آج کل مسجد سہلہ میں 40 شب بدھ جانا ہے، جس کی وجہ سے زیارت کے سارے قافلے وہاں جاتے ہیں اور کوشش کرتے ہیں کہ اگر فلائٹ اور ویزے کا پرابلم نہ ہو تو وہی جو مخصوصی کی رات ہے وہاں پہ جائیں. لیکن اس کے علاوہ بھی کچھ عمل ہے. خیر ایک وہ تمنا تھی زیارت کی، امام نے زیارت کرا دی. ایک یہ ہے کہ کوئی کسی بہت بڑے پرابلم میں مبتلا تھا، اس نے کوئی عمل نہیں کیا، صرف امام کو پکارا اور امام نے آ کے اس کے پرابلم کو سالو کیا. ایک یہ ہے کہ کوئی آدمی بہت نیک اور بہت اچھا تھا، مگر کوئی ایک آدھ وہ ایسی مسٹیک کر رہا تھا کہ کسی کو ہمت نہیں پڑ رہی تھی کہ اس کو بتائے، بہت ہی نیک آدمی، بہت ہی مقدس آدمی، بہت ہی متقی آدمی، بہت ہی پائس آدمی، ڈیو ٹو اینی ریزن ایک غلطی کر رہا، اب اس کا اسٹیٹس اتنا ہائی ہے کہ اس سے کہتے ہوئے ہم کو بھی شرم آتی، ہیزیٹیشن، امام نے آ کے اس کو بتا. اس طرح سے کیٹیگریز ہیں. ان میں سے ایک کیٹیگری یہ کہ وہ لوگ جن کے جنازے پر امام نے آ کر ان کی نماز جنازہ میں پارٹیسپیٹ کیا، جس کی نماز جنازہ میں امام نے شرکت کی اور اس کے ایمان کی گواہی دی، اللہم ان ھذا عبدک وابن عبدک وابن امتک نزل بک خیر وانت خیر منزول بی، اللہم ان لا نعلم منه الا خیرا. یا اگر عورت ہے تو لا نعلم منها الا خیرا، جس کی جنازے پر امام نے یہ جملہ کہا، اے خدا میں گواہی دیتا ہوں کہ یہ مرنے والا مرد یا عورت خیر پر. خیر ولایت علی کا دوسرا نام ہے، ولایت علی، ولایت اللہ، ولایت رسول، ولایت علی، اس کا نام خیر ہے. میں گواہی دیتا ہوں کہ اس کا عقیدہ صحیح تھا. اب جب امام یہ آ کر کہہ دے تو دیٹ مینس یہ اس کیٹیگری میں ہے جس کا ایمان پروٹیکٹڈ ہے. جو ہم دو دن سے بات کرنے کی کوشش کر رہے کہ ایمان کہیں ہاتھ سے نہ نکل جائے، اس کا ایمان تو ہاتھ سے نہیں نکلا مرتے دم تک. زندگی میں آپ کسی کے بارے میں نہیں کہہ سکتے، ایک آدمی کی ایج 70 ہو گئی اب تک مومن ہے، مرنے سے 5 منٹ پہلے بھی وہ ایمان چھوڑ سکتا. ایک آدمی کی ایج 95 ہو گئی، بھئی اب تک تو ایمان بچا لی، اب کیا ایمان ہاتھ سے نکلے گا؟ نہیں، ابھی بھی چانس ہے. 1 منٹ پہلے بھی ایمان، لیکن جب مر گیا اور جنازے پہ گواہی آ گئی، دیٹ مینس اس کا ایمان محفوظ ہے. تو اب یہ ریزننگ کہ آخر وہ لوگ جن کے جنازے پر امام آتے رہے، تو آخر ان میں کیا ایسی خاص بات تھی؟ کیا وہ مراجع تھے؟ مرجع میں سے کسی کا واقعہ نہیں ملتا، یقین ہے کہ امام ہوں گے لیکن واقعہ نہیں ملتا کہ اس کے جنازے پر امام آئے. وہ کون لوگ؟ عام لوگ، وہ بڑے بڑے علماء، بڑے بڑے مقدس و زاہد اور عارف نہیں، عام لوگ. اور ان کے جنازے پہ امام نے نماز، دیکھیں میرے پوائنٹ کو سمجھنے کی کوشش کریں، نماز جنازہ کا مطلب ہے کہ آخری سیکنڈ تک اس کا ایمان بچا رہا. کیونکہ کل جو حدیث آئی کہ جب ملک الموت آتا تو شیطان بھی اسی وقت آتا، بہت سارے لوگ ساری زندگی شیطان کو بھگاتے رہے، آخری وقت میں اس سے مار کھا جاتے ہیں. لیکن نماز جنازہ، مرنے کے بعد تو کسی کا ایمان ختم نہیں ہوتا. کون لوگ ہیں؟ کیوں یہ؟ تو ایک پورے واقعات کی کیٹیگری ہے، لیکن اسٹارٹ ہوتا ہے وہ ایک ایسے امام سے جن کی غیبت نہیں ہے، جو دنیا کے سامنے تھے، پوری زندگی گزاری. پہلا واقعہ ان کا لکھا جاتا ہے تاکہ اصل پوائنٹ واضح ہو جائے کہ امام جنازوں پر آتے ہیں اور سینکڑوں میل کا فاصلہ طے کر کے آتے ہیں. اچھا وہ واقعہ اتنا مشہور ہے کہ مجھے پڑھنے کی ضرورت نہیں، شتیتہ کے جنازے پر 7ویں امام مدینہ منورہ سے تشریف لائے نیشاپور. بھئی آج ہم شہر نیشاپور جا کر 8ویں امام کے قدموں کی زیارت کرنے کے بعد تھوڑا فردر اور آگے جا کے شتیتہ کے روزے کی زیارت کیوں کرتے ہیں؟ اسی واقعے کی وجہ سے. اس کے علاوہ شتیتہ کا کوئی رول، کوئی کنٹریبیوشن تاریخ شیعت، تاریخ اسلام میں نہیں کہ امام آئے، 7ویں امام آئے. 7ویں امام تو غائب نہیں ہے نا. تو بات وہاں سے شروع کی جاتی ہے کہ یہ چیز اسلام میں پروف ہے. گرمی تو بہت ہو رہی ہے، تو جب آپ کی یہ حالت ہے تو میری کیا حالت ہوگی؟ یہ پنکھے پتہ نہیں شاید خراب ہو چکے. تو میں بات کو آگے بڑھاتا ہوں. اب کیوں آئے؟ واقعہ اتنا مشہور ہے، ورنہ تو میں پہلے اپنی جوانی کے زمانے میں واقعہ پڑھا کرتا تھا، مزہ بھی آتا تھا، لیکن اتنا آپ نے سن لیا علماء سے، اب مجھ جیسے طالب علم کی بات تو کیا فائدہ ہے؟ ایک ہی جملہ کہا امام نے، ہم تو اس کے جنازے پہ اس لیے آئے ہیں کہ یہ اپنا خمس ریگولر نکال کے ہم تک پہنچاتی تھی. خمس دینا اور صحیح جگہ پہ اس کو پہنچانا، یہ دو ذمہ داریاں. آج بھی آپ جائیے انٹرنیٹ پر، آپ کو آیت اللہ سیستانی کا جو نارتھ امریکن آفس ہے وہاں پہ پورا آرٹیکل ملے گا کہ وائی پے خمس ٹوائس، اور پھر اس کے اندر ڈیٹیل ہے آیت خود آغای سیستانی کی ورڈنگ ان کی اپنی تحریر اس پہ ان پہ سائن اور اس پہ مہر کہ کتنے مومنین ایسے ہیں جنہیں خمس دوبارہ دینا ٹوائس, کیونکہ خمس نکالنا کافی نہیں ہے, جس کا حق ہے اس تک پہنچا کہ نہیں پہنچا وہ ڈیٹیل ہے وہاں پہ. مجھ سے زیادہ آپ حضرات انٹرنیٹ کے اور کمپیوٹر کے ایکسپرٹ ہیں تو دیکھ لیجئے گا کہ کتنے لوگ ایسے ہیں جو بلنڈر کر رہے ہیں. پھر وہاں پہ وہی بات جہاں سے مجلس شروع ہوئی تھی, بھول گئے ہوں گے آپ حضرات مجلس کہاں سے شروع ہوئی تھی, ایک آدمی باطل پہ پیدا ہوا اور باطل پہ مر گیا, کچھ اس کو گریس دینے کو دل چاہتا. ایک آدمی بغیر تقلید کے ماحول میں پیدا ہوا بغیر تقلید کے مر گیا, کچھ رعایت دینے کو دل چاہتا. رونا تو ان پر آتا ہے جو حق پر پیدا ہو کے کفر پہ مرے, صحیح طریقے پہ عمل کرتے کرتے غلط ہو گئے. یہ بات شروع میں آ گئی. جو خم سے دیتے ہی نہیں ہیں اور وہ پکڑے گئے قیامت میں تو سمجھ میں آ جاتا ہے کہ خمس دیا نہیں. لیکن ٹریجڈی تو یہ ہے, آنسو تو ان پہ ہم بہاتے ہیں جو بیچارے بہت ہی آرگنائز طریقے سے اپنے اکاؤنٹ مینٹین کر کے خمس دیتے بھی ہیں اور غلط جگہ پہ دے کے دوبارہ خمس دینا پڑے گا, ورنہ وہ مجرم مانے جائیں گے کہ خمس پہ نہیں کیا. خیر اب یہ بہت لمبی بات ہو رہی ہے, مسائل فقہ بیان کرنے کا موقع نہیں ہے ان مجالس میں. چھوٹی سی بات, آٹھویں امام نے ساتویں امام نے فرمایا خمس دیتی بھی تھی, اور خالی یہ نہیں ہے کہ خمس دے رہی ہے, صحیح جگہ پہنچا بھی رہی تھی. اب یہاں سے اسٹارٹ ہوتا ہے کہ کس کے جنازے پر امام نماز میں شریک ہو کر نماز جنازہ پڑھتے ہیں. خمس صحیح طریقے سے دینے والا, اب اس میں اور بہت ساری باتیں بعد میں ہیں. اس کے بعد جب بات آگے بڑھتی تو وہ مشہور واقعہ آتا ہے, آیت اللہ ہے ابو الحسن اصفہانی نے اپنے دادا یا پر دادا کا ایک واقعہ کوٹ کیا. آیت اللہ ابو الحسن اصفہانی تاریخ مرجعیت کی بہت پرانی شخصیت نہیں, سمجھیے کہ اگر فیملی ٹری میں دیکھیں مرجعیت کے تو آپ کے دادا بنیں گے یا پر دادا. ہم آج آغائے سیستانی کی تقلید میں, ان سے پہلے آغائے خوئی تھے, ان سے پہلے آغائے محسن حکیم تھے, ان سے پہلے آغائے بروجردی, اور پھر آغائے اصفہانی ابو الحسن اصفہانی, اور بہت اہم ان کا رول ہے. مرجعیت کی ہسٹری ہم کو نہیں پتا تو ہم کو معلوم ہی نہیں ہوتا کہ مراجع نے ہسٹری میں بھی کس طرح سے شیعت کو پروٹیکٹ کیا ہے, اور آج بھی جو مراجع ہیں وہ فیوچر کو دیکھ کر کیا ویژن رکھتے ہیں معلوم ہی نہیں, کیونکہ ہم نے کبھی ان کے حالات نہیں پڑھے. بلکہ میں مراجع کے حوالے سے کیوں بات کروں, معصومین کے حوالے سے بھی ہماری یہی ٹریجڈی. پنجتن کے بعد اگر بہت ہوا تو کچھ چھٹے امام کے حالات پڑھ لیے, ساتویں امام کے مصائب پڑھ لیے, آٹھویں امام کے کچھ حالات میں ختم. شیعت آٹھ امامت پر محدود نہیں ہے, اس کے بعد بھی سلسلہ, تو یہ باتیں بھی آئیں گی مجالس میں. یا ایسے ہی میں نے نہیں کہا, یہ آپ کو کل سے جو مجالس شروع ہوں گی اس کے لیے مینٹلی پریپیئر کر رہا ہوں. لیکن بات یہ ہو رہی ہے کہ آغائے ابو الحسن اصفہانی کا بہت اہم رول ہے, کیونکہ سیکنڈ ورلڈ وار کے یہ مرجع تھے. ساری دنیا جب دو کیمپس کے اندر اوپنلی ڈیوائیڈ ہو چکی تھی تو کس طرح بیلنس کرتے ہوئے انہوں نے شیعت کو بچایا, یہ ایک الگ سبجیکٹ ہے, وہ واقعہ کوٹ کرتے ہیں. اور صرف آپ کو آپ کے میموری کو ریفریش کرنے کے لیے, وادی السلام کا جو قبرستان نجف میں, وادی السلام کے قبرستان میں جو آج کل ہم جاتے ہیں, تو ایک زیارت وہاں پہ مقام امام زمانہ کی اب کی جاتی, پہلے نہیں ہو رہی تھی, پہلے سے مطلب جسٹ آفٹر صدام, کیونکہ حالات بہت خراب تھے وادی السلام میں. وہاں پہ کئی ایسے انسیڈنٹ ہوئے کہ ہم لوگ نہیں جاتے تھے, لیکن اب مقام امام زمانہ بہت ہی سیف ہے, ہم وہاں جاتے بھی ہیں. مقام امام زمانہ کی ہسٹری کسی کو نہیں معلوم, عام آدمی. لیکن اگر آپ علماء سے پوچھیں تو وہ بھی آغائے ابو الحسن اصفہانی کا ایک معجزہ وہاں پہ پیش آیا تھا امام زمانہ کے لیے. تو خیر اب یہ مجلس کا جو سبجیکٹ ہے اس سے نہیں ہٹنا ہے, میں صرف کوشش کرتا ہوں کہ اپنے بعض مراجع کا کنٹریبیوشن بتا دوں, جس سے پھر مراجع کی عزت ان کا احترام ہمارے دلوں میں اور بڑھے. تو یہ آغائے ابو الحسن اصفہانی ہے, وہ سناتے ہیں اپنے فیملی کا ایک واقعہ, اور فیملی کے ایک بہت بڑے عالم کا واقعہ جو مرجع نہیں تھے لیکن آیت اللہ تھے, آیت اللہ العظما نہیں تھے جو مرجعیت کا ایک ٹائٹل, لیکن بہت بڑے عالم. ان کی موت کے بعد, کیونکہ اب وقت بہت کم رہ گیا ہے मैं घड़ी की सुइयां देख रहा हूं, इसलिए वाकई को शॉर्ट कर रहा हूं, यानी जो असल मैसेज है वो आप तक पहुंचाना। उनकी मौत के बाद उनकी नमाज जनाजा में किसी ने जमाने के इमाम को देखा? अब हर आदमी तो देख भी नहीं सकता, यानी देखेगा लेकिन पहचान नहीं सकेगा कि ये इमाम। आपके जहन में कुछ सवाल आते होंगे कि जिसने देखा कि ये इमाम है तो उसको कैसे पता चला ये इमाम, बहुत सारी बातें, लेकिन टू द पॉइंट आज हम रहते हैं, ये बातों का जवाब बाद में आता रहेगा। जमाने के इमाम को ख्वाब में देखा, वो नमाज जनाजा पढ़ रहे हैं और नमाज खत्म होते ही गाइबत में चले गए। शतीता बीबी के वाकये में तो ये है कि सातवें इमाम ने नमाज जनाजा पढ़ी, इसके बाद फौरन वो गायब नहीं थे ना, सातवें इमाम तो हाजिर थे, मौजूद थे, वहीं रहे, तो और तो कोई पहचानता ही नहीं था इमाम को। वो रावी पहचानता था जो अभी 2 महीने पहले इमाम से मदीने में मुलाकात करके आया, तो उसने पूछ लिया कि मौला आप कैसे आए, तो मौला ने वो जवाब दिया जो मैंने अभी अभी आपके सामने कोट किया। अब यहां भी था कि इमाम आए जिसने पहचान भी लिया इससे पहले कि वो जमाने के इमाम तक जाए, इमाम गायब। अब बहुत परेशान, उसने इन मरने वाले अजीम मुश्तहिद के खानदान वालों को बताया, यानी इस खानदान में सारे उलमा, बाज मरजहियत की जानिब गए, बाज आगे बहजत की तरह इरफान की जानिब गए, तो इमाम से तो मुलाकात नहीं हुई, वो खुद वो आलिम जो मर गए ख्वाब में आए, और ऐसे ही अजीम आलिम के ख्वाब में आए, तो जिस मकसद के लिए इन आलिम ने जो ख्वाब देख रहे हैं जो जिंदा अमल करके इनको बुलाया था, पूछा कि तुम्हारे जनाजे पे जमाने के इमाम आए, तुम्हें रीजन पता चला? कहा कि हाँ, दो रीजन मुझे पता चले। नंबर एक ये कि 40 साल हो गए, मैंने 40 साल में न किसी की गीबत की है न किसी की गीबत सुनी है। गीबत न करना भी बहुत मुश्किल काम है, लेकिन न सुनना एक। दूसरा, 40 साल में मैंने कभी किसी नामहरम पे निगाह नहीं डाली, हत्ता ये कि जब मेरे छोटे भाई की शादी हुई और उसकी बीवी घर में आई, मेरी भावज और छोटी भावज, लोग कहेंगे तो बहन की तरह है या बेटी की तरह, उसे भी 40 साल गुजर गए मैंने कभी नहीं देखा। कहा ये दो नेकियां अल्लाह को इतनी पसंद आई कि जमाने का इमाम आके मेरी नमाज जनाजा पढ़ रहा, यानी गवाही दे रहा है कि इस आदमी का ईमान आखिरी वक्त तक बाकी रहा। जिसने गीबत से अपने आप को बचाया, जिसने नामहरम के इंट्रेक्शन से अपने आप को बचाया। या आपके जहन में एक सवाल आएगा तो, लेकिन इसका जवाब आप मुझसे आज न मांगिए, आइंदा जरूर दूंगा, आज नहीं। आज इसका जवाब अगर आज की मजलिस खत्म है, लेकिन अगर कभी आपका दिल चाहे कि भाई आखिरी स्टेज पर कोई बात इनकम्प्लीट ना छोड़ा करे, तो आप जाके जमात से बात कीजिए कि मौलाना को फ्री हैंड दे दे, टाइमिंग की पाबंदी ना हो। लेकिन ये तो मैंने जोक में कहा, अल्हम्दुलिल्लाह मेरे ऊपर टाइम की कोई पाबंदी नहीं लगाई गई है और मुझे फ्री हैंड ही दिया गया है, लेकिन मेरे अपने इस साल कुछ प्रॉब्लम है जिसकी वजह से मैं टाइम पे रहूंगा। तो आपके जहन में एक सवाल आएगा कि मौलाना पहली बात तो समझ में आ रही कि गीबत हराम है, करना भी हराम है, गीबत सुनना भी। अब ये नामहरम अगर पूरे हिजाब शरी के साथ हो तो उसको देखने में तो कोई गुनाह नहीं, और अगर खुल्लम खुल्ला बेहिजाब हो उसको भी देखने में कोई गुनाह नहीं। दो नामहरम औरतें ऐसी हैं जिसे आप देख सकते हैं, एक जो कंप्लीट हिजाब में, तो आप जो उसका चेहरा या हाथ खुले में उसको आप देख सकते हैं, एक जो हिजाब को मानती ही नहीं या जबान से मुखालिफत नहीं करती, हिजाब करने को तैयार नहीं, वो भी हमारे महाराजे का फतवा है कि उनको भी आप देख सकते हैं विदाउट एनी लस्ट। तो ये जो आलिम ने नहीं देखा तो फिर ये कौन सी नेकी हो गई? ये बहुत शॉर्ट में जवाब दूं, ये अदल वाली नेकी नहीं हुई, ये एहसान वाली हो। जितना अल्लाह ने कहा है आपने कहा उससे ज्यादा मैं करके दिखाऊंगा जो मजलिस में जो वजाहत हूं, और असल इसका, और ये भी जवाब सही, और इसके बाद डिटेल जवाब है वो इंशाल्लाह बाद में आएगा। लेकिन प्रोटेक्शन मिलता है ईमान का जब आदमी इतनी छोटी छोटी बातों का ख्याल करे और उस तरह से इमाम को फॉलो करे जिस तरह आप वो जो नेविगेशन सिस्टम आपकी गाड़ी में, आप उसको ब्लाइंडली फॉलो करते हैं, ब्लाइंडली फॉलो करते हैं। कि जिस तरह से आप मर्जी को भी फॉलो करने को तैयार नहीं है, इमाम को भी फॉलो करने को तैयार नहीं, उस तरह से फॉलो करें। लेकिन अब सवाल यह पैदा होता है कि भाई इस दुनिया में हम रहते हैं, बहुत वीक हैं हम, वीक चारों तरफ से हमारे कैरेक्टर को स्पॉइल करने वाले एलिमेंट्स और फैक्टर्स हमको गुमराह करते हैं, कैसे रिजिस्ट करें? तो इसका एक बहुत ही शॉर्ट और सिंपल जवाब आज सुनिए, डिटेल आती रहेगी। तो देखिए, तीन बातें मैंने अपनी मजालिस में शुरू कर दी। नंबर एक, इमाम किस किस के ईमान को किस तरह से आके प्रोटेक्ट करते हैं। नंबर दो, शैतान किस तरह से ईमान को जाय करता है। यह भी बात शुरू नहीं हुई है, लेकिन इसका बैकग्राउंड आ गया है, इसकी अब डिटेल आएगी, शैतान किस तरह से अटैक करता। और तीसरी बात कि इस वीक दुनिया में, वीक नहीं, हमारे वीक स्पिरिचुअल पावर के साथ हम कैसे शैतान का मुकाबला करें। तीन बातें। तो ये जो तीसरी बात है, इसमें कई बातें इसमें भी होंगी, चार पांच चीजें हैं, लेकिन सबसे इंपॉर्टेंट और टॉप ऑफ द लिस्ट बात जो आजकल अल्हम्दुलिल्लाह मोमिनीन कराम के तरीके में आ गई, वो है करबला की जियारत। याद रखिए कि जियारत, अभी माशाल्लाह बच्चा कितनी स्पीच, कितनी अच्छी स्पीच करके गया, सफीनतुल नजात है हुसैन, मिसबाहुल हिदाया है इमाम हुसैन, जिक्र हुसैन मोमिन के दिल को एक अजीब ताकत देता, और जियारत करबला की कर ले तो हिस्ट्री भी गवाही देती है कि सुलेमान इब्ने सुरद खुजाई हो या मुख्तार इब्ने अबी उबैदा सकफी हो, करबला की जियारत पहले करते हैं फिर अपना जिहाद शुरू करते हैं। और आज भी जो ताकत ये जियारत देती है, जो आप साल में तीन दफा जा रहे हैं, चार दफा जा रहे हैं, आपको भी इतना अंदाजा नहीं है। यही वजह, शायद ये भी एक वजह कि करबला पहुंचते ही हुसैन ने सबसे पहला काम यह किया कि अपने जायरों को याद किया। हुसैन का जिहाद बाद में है, जियारत की अहमियत पहले। हम जियारत पे जाते हैं आका हुसैन के आशूरे के जिहाद की वजह से ना, वरना हुसैन के कदम मुबारक मदीने और मक्के से लेकर करबला तक कितनी मंजिलों पर थे, हम नहीं जाते उन जगहों की जियारत के लिए। करबला इसलिए कि उस दिन हुसैन ने अपने और अपनी औलाद का खून दिया, आशूरे का जिहाद, मगर आशूरे का जिहाद बाद में हुआ, 10 मुहर्रम को हुआ है ना, और जायरीन को कब याद किया, 2 मुहर्रम को, या आज की रात। आज हुसैन ने अपने जियारत करने वालों को याद किया, रिवायत इतनी मशहूर है कि मुझे पढ़ने की जरूरत नहीं, इशारा काफी। आज जब हुसैन ने करबला की जमीन खरीदी, मगर कब खरीदी, कल मैंने पढ़ा कि 28 रजब को हुसैन का काफिला मदीने से चला, और चल रहा है, चल रहा है, चल रहा है, मक्के पहुंचा। मक्के में वो वक्त आ गया कि हुसैन ने हज भी मुकम्मल नहीं किया, हज को उमरे से बदला, और फिर अब हुसैन कूफे की जानिब चल रहे हैं, और अभी कूफा पहुंचे भी नहीं थे कि हुर की फौज बीच में रुकावट बन गई, और हुसैन के काफिले का रुख फेरा गया। अब यह काफिला किसी अननोन डेस्टिनेशन की जानिब जा रहा, ना हुर की समझ में आ रहा है कि इनको कहां ले जाऊं, ना हुसैन के साथियों को मालूम है कि हम कहां जा रहे हैं। बस चलते चलते बस एक बार आपकी आसानी के लिए एक जुमला कह दूं, करबलाए मोहल्ला में आज जहां मकाम इमाम जमाना है, ये वो जगह थे जिसके मसाइब में पढ़ रहा हूं, छठे इमाम का बाग, फिर आप करबला की जानेब आते हैं तो फुरात की नहर का एक छोटा सा हिस्सा उसे क्रॉस करते हैं, और फिर आपके सामने मकाम इमाम जमाना आता है। ये वहां के मसाए, जब वहां तक हुसैन की सवारी का जानवर पहुंचा, खाली हुसैन नहीं, हुसैन का पूरा काफिला, तो एक बार हुसैन के जुलजना ने ठोकर खाई और रुक गया। अब हुसैन बार बार जुलजना को इशारा कर रहे, एड़ लगा रहे, हुक्म दे रहे, और जुलजना अपनी जगह से आगे नहीं बढ़ रहा। जितना हुसैन के असाब हुसैन के वफादार है ना, उतना ही हुसैन की सवारी का जुलजना भी हुसैन का वफादार। अलबत्ता हुसैन के हर हुक्म को मानने वाला। ये जुलजना सिर्फ दो ऐसे मंजिलें आई जहां पे ऐसा लगा जैसे हुसैन का हुक्म न मान रहा हो, ऐसा नहीं था लेकिन ऐसा लगा। एक दो मुहर्रम को आज जैसे ही जमीन करबला में दाखिल हुआ रुक गया, हुसैन इशारा कर रहे हैं आगे नहीं बढ़ता। दूसरा याद कीजिए, 10 मुहर्रम को जब आखिरी रुख्सत के बाद हुसैन चले और सकीना आके जुलजना के पिछली टांगों से लिपट गई। लेकिन जुलजना आज करबला का आगाज है, आज रुक गया। यहां तक के हुसैन ने कहा बस सवारी का जानवर बदलो, शायद ये बहुत थक गया। सवारी का दूसरा जानवर लाया गया, वो भी आगे ना बढ़ा। 7 घोड़े इमाम ने मकामे इमामे जमाना पे बदले हैं और आज कोई घोड़ा आगे नहीं बढ़ता। अब ये मंजर देखकर इतनी देर में अतराब के गांव वाले करिए वाले आके जमा हो गए। यह हबीब इब्न मुजाहिर का कबीला है बनी असद यहां रहता, एक मजमा हो गया। हुसैन ने एक मर्तबा कहा कि भाई ये कौन सी जगह जहां पे मेरी सवारी का जानवर रुक गया। हुसैन तो जानते हैं, असाबे हुसैन को बताना। एक मर्तबा किसी ने कहा फरजंद रसूल इस जगह का नाम नैनवा। हुसैन ने कहा कोई और नाम भी है? किसी ने कहा मौला इसका नाम गाजरिया। हुसैन ने कहा कि इस जगह का कोई और नाम भी है? किसी ने कहा कि इस जगह का नाम शत्तुल फुरात है। इमाम ने कहा इस जगह का कोई और नाम भी है? सारे नाम बता दिए, नाम खत्म हो गए। कहा मौला और तो कोई नाम नहीं है? कहा कि नहीं इस जगह का कोई और नाम होगा। क्या तुम्हारे कबीले में कोई बहुत ही बूढ़ा आदमी है जो पुरानी चीजें जानता हो? कहा मौला एक है तो लेकिन वो आने के काबिल नहीं है, उठा के लाया गया। हुसैन ने कहा तू बहुत बूढ़ा है, पुराने नाम जानता होगा, इस जगह का कोई और नाम भी है? एक मर्तबा उसने कहा कि मौला हमने अपने बुजुर्गों से सुना था इस जगह का एक नाम कर्बोबला भी है, ये करबला है। बस जैसे ही सुना हुसैन ने कहा पास सवारियां बिठा दो, खेमे लगा दो, सैदानियों को खेमों में पहुंचा दो। वही बूढ़ा तड़प के हाथ जोड़ता है, कहा मौला तो हमने अपने बुजुर्गों से यह भी सुना है कि कोई नबी जमीन से नहीं गुजरा मगर उसका खून यहां न बहा हो। अरे कोई नबी का बेटा यहां से नहीं गुजरा मगर उसका खून यहां से न बहा हो, इसीलिए हमने इसका नाम लेना बंद कर दिया। हुसैन ने कहा तुमने सिर्फ इतना सुना है और मुझे तो एक एक तफसील पता है, यही वो जमीन है जहां हमारे लाशें पड़े रहेंगे, जहां हमारे जिगर के टुकड़े मारे जाएंगे। बस एक बार हुक्म आ गया, सवारियां बिठाई गई, खेमे लगाए गए। जैसे ही खेमे लगाए गए सैदानियां खेमों में पहुंची, ज़ैनब कुबरा ने फिज़ा को बुलाया, कहा फिज़ा जरा जाके मेरे भैया को बुला के तो लाओ। हुसैन आए, ज़ैनब अभी बहुत से काम करना, इस वक्त क्यों बुलाया? ज़ैनब ने कहा भैया ये कौन सी जगह पे तुमने कयाम किया? जब से यहाँ पहुंची हूँ मेरा दिल उल्टा जा रहा है, मेरा कलेजा मुंह को आ रहा है, जब से खेमे में आई हूँ किसी बीबी के रोने की आवाज सुन रही हूँ। हुसैन फरमाते ज़ैनब तुमने भी यह आवाज नहीं पहचानी? अरे ये मेरी माँ फातिमा ज़हरा है जो मेरे साथ करबला की इस बन में आ गई। ज़ैनब ने कहा भैया तो यहाँ कयाम न करना। कहा तुमने अम्मा को गर्मियों की उस सख्त गर्मी में चक्किया चला के मुझे पालते देखा होगा ना, वो इसी करबला के लिए मेरी माँ ने मुझे पाला है, मैं माँ से किया हुआ वादा पूरा करने आया हूँ। ये कह के बाहर आए, कबीले बनी असद से कहा ये तुम्हारी जमीन है, मैं ये जमीन खरीदना चाहता हूँ जो मार्केट प्राइस है, वो पूरी कीमत मेरा आका दे रहा है। बनी असद घबरा गए, मौला आप हमारे मेहमान हैं, जितने दिन आपका दिल चाहे रहिए। हुसैन ने कहा हम चंद दिन रहने नहीं आए हैं, अब कयामत तक हमें यहीं पे कयाम करना। जमीन खरीदो जो जाएगी लेकिन दो शर्तें। पहली शर्त यह है कि जब भी हमारा कोई जायर कोई जुवार हमारी कब्र की जियारत के लिए आए उसे 3 दिन हमारा मेहमान बना के रखना। अभी आशूरा नहीं आई, अभी तासुआ नहीं आई, अभी जिहाद करबला नहीं हुआ, अभी अकबर का लाशा नहीं उठा, अभी असगर का गला नहीं छिदा, हुसैन ने आपको याद किया, जियारत को याद किया। बनी असद के कबीले ने वादा किया और कहा दूसरी बात, और दूसरी बात यह कि जब लश्कर यजीद चला जाए और जलती रेती पे हमारे बेगोर और कफन लाशें पड़े हों तो वादा करो कि आओगे और हमारे लाशों को दफन कर जाओगे। सारे मर्दों ने रोते हुए वादा किया। हुसैन ने कहा मगर ये वादा ऐसा है کہ خالی تم سے نہیں ہوگا، جا کے اپنے قبیلے کی ساری عورتوں کو بھیجو، عورتوں کو پیغام ملا، ساری عورتیں ابا اور حجاب پہن کے آئیں، ہاتھ جوڑے، اے فرزند فاطمہ، اے ہماری شہزادی کے بیٹے، ہمیں کیوں بلایا ہے؟ کہا جب لشکر یزید چلا جائے تو ہو سکتا ہے فوج کے ڈر سے تمہارے مرد گھروں سے باہر نہ نکلے، مجھ سے وعدہ کرو جب پانی بھرنے فرات کے کنارے آؤ گی تو پانی بھرنے کے ساتھ ہمارے بے گور و کفن لاشوں کو بھی دفن کرتے جاؤ گی۔ ساری عورتیں زار و قطار رو رہی، ہر ایک کی آنکھوں میں آنسو ہے، ہاتھ جوڑ کے کہا مولا ہماری جانیں آپ پہ قربان، ہم یہ وعدہ پورا کریں گے۔ کہا کہ اس طرح نہیں، اب جا کے اپنے بچوں کو میرے پاس بھیج دینا، چھوٹے چھوٹے بچے، آنو محمد کے ہمسن بچے۔ ایک بار گھبرائے گھبرائے آ گئے، اللہ آج ہم بھی اس قابل ہو گئے، آقا اور مولا بلا رہے ہیں۔ آ کے ننے ننے ہاتھ جوڑے، مولا ہمیں کیوں بلایا؟ کہا جب لشکر یزید چلا جائے، ہو سکتا ہے فوج کے ڈر سے نہ تمہارے باپ گھروں سے نکلے، نہ تمہاری مائیں گھروں سے نکلے، مجھ سے وعدہ کرو جب کھیلتے کھیلتے فرات کے کنارے آؤ گے تو لاشیں تو دفن نہیں کر سکتے ہو، ننی ننی مٹھیوں میں مٹی لے کے ہمارے لاشوں پہ ڈال دینا۔ بچوں سے بھی وعدہ لیا، لیکن ہائے ذرا سوچئے، اب اگر یہاں پہ ایک سوال میں اپنے چوتھے امام سے کروں، مولا امام زین العابدین، 11 محرم کی تاریخ ہے، آپ کربلا سے چل رہے، بابا کا بے گور و کفن لاشا آپ کے سامنے پڑا ہے، آپ کو پتا ہے آپ کے بابا نے بچوں سے وعدہ لیا تھا کہ اگر لاشے نہ دفن کر سکو تو ایک مٹھی خاک ڈال دینا؟ مولا اگر لشکر یزید لاشے دفن کرنے کی اجازت نہیں دیتا تو چلتے چلتے ایک مٹھی خاک اٹھا کر بابا کے لاشے پہ ڈال دے۔ کیا جواب دے گا چوتھا امام؟ ارے چوتھا امام اپنے دونوں ہاتھ آپ کو دکھائے گا، وہ بیٹا کیا کرے جس کے گلے میں توق ہے، پاؤں میں بیڑیاں ہیں، ہاتھوں میں ہتھکڑیاں ہیں، ایک مٹھی خاک بھی ڈالنا چاہے تو ممکن نہیں۔ الا ولعنت اللہ علی اعدائہم اجمعین۔ پروردگارا آج میرے مظلوم آقا کے کربلا پہنچنے کا واسطہ، وہ آقا جس نے کربلا کو قبولیت دعا کی اہم ترین جگہ بنا دیا، آج کی مجلس میں جو مومنین اور مومنات جو جو دعائیں اور حاجتیں اپنے دل میں لے کے بیٹھے ہیں، آمد کربلا کا واسطہ ان کی ساری دعائیں قبول فرما۔ خاص طور پر ایک مومن بہت چند پریشانیوں میں مبتلا ہے، خاص انہوں نے مجھ سے کہا پروردگار ان کی تمام حاجتیں پوری فرما۔ خداوندہ کربلا میں حسین کی لاشوں کے بے گور و کفن رہ جانے کا واسطہ ہمارے تمام مرحومین، خاص جن مرحومہ کا آج انتقال ہوا، اعلی علین میں اہل بیت ہتھار سے ملحق فرما، بیماروں کو شفاء کاملہ عطا فرما، پریشان حال لوگوں کی پریشانیوں کو دور فرما۔ خداوندہ جو والدین اپنی بچیوں کی شادی کے لیے پریشان ہیں ان کی اس پریشانی کو دور فرما۔ دنیا میں جہاں جہاں مظلوم شیعان حیدر کرار اور کلموں کو مسلمان ظالموں کے ظلم کا نشانہ بن رہے، بحرین، یمن، سعودی عرب، افغانستان، سیریا، عراق، ایران، پاکستان، برما، نائجیریا، جہاں جہاں ظلم ہو رہا، خداوندہ ان سارے ظالموں کا خاتمہ فرما، مظلوموں کی مدد فرما، اور دنیا سے ہمیشہ ظلم کے خاتمے کے لیے آخری حجت وارث معصومین امام زمانہ کے ظہور میں تاجیل فرما۔